चलिए देखते हैं आयत 24 से और पांचवें पारे की ये पहली आयत है। वल मुहसनातु मिनन निसा इल्ला मा मलकत अईमानुकुम किताब अल्लाही अलैकुम, और खाविंद वाली औरतें भी, मगर जिनके मालिक हो जाएं तुम्हारे हाथ। हुक्म है अल्लाह का तुम पर, और इसके बरक्स व अहिल्ल लकुम मा वरा अज़ालिकुम अन तब्तगू बि अमवालिकुम मुहसिनीन गैर मुसाफिकीन। और हलाल हैं इन औरतों के सिवा सारी औरतें, शर्त यह है कि तलब करो तुम उनको मालों के साथ, और कैद में निकाह की लाने वाले, न कि सिर्फ पानी बहाने वाले। फमस्तमता तुम भी मिन हुन्ना, फिर जिसको काम में लाए तुम इन औरतों में से, तो फातू हुन्न उजूर हुन्न फरीदा, तो इनके हक महर जो मुकरर हुए वो दे दो। वला जुनाह अलैकुम फी मा तरादई तुम भी मिम बादिल फरीदा, और नहीं कोई गुनाह तुम पर इस बात में कि ठहरा लो तुम दोनों आपस की रजा से मुकरर करने के बाद। इन अल्लाह कान अलीमन हकीमा, बेशक अल्लाह ताला इल्म वाला और हिकमत वाला है। तीन मुख्तलिफ बातें हैं इस एक आयत में। पहला तो इस आयत का ताल्लुक पीछे वाली आयत से है। हमने आयत 23 में मुहर्रमात की लिस्ट बनाई थी और उनका तذکرہ था किन से मर्द का निकाह नहीं हो सकता, तो उसी में एक इजाफा है वल मुहसिनात, शादीशुदा औरतें मर्दों में। हर वो औरत जो किसी दूसरे मर्द के निकाह में है, तो बाकी सारे मर्दों की सोचों से वो निकल जाए, उनके ख्यालों से निकल जाए। आपका इरादा था उधर शादी करने का, नहीं हुई, आपकी मंगनी हुई और टूट गई, अब आप उस औरत को अपने ख्यालात से निकाल दें। क्योंकि बाज़ दफ़ा ज़ुल्म ये होता है कि मंगनी छूट जाए तो क्या छूट जाए। लड़के ना सिर्फ ये कि शादी कहीं और नहीं करते, बल्कि उस लड़की को कत्ल कर देते हैं। ऐसे वाक़यात आप भी सुनते रहते होंगे, तो क्या फिर वो आपकी हो गई? और इसी तरह इस एक रास्ते से वो सारे चोर दरवाज़े बंद कर दिए जो शादीशुदा औरतों के साथ इस नाते से ताल्लुकात बढ़ाए जाते हैं कि ये दोस्त की बीवी हैं, ये फलां हैं, ये भाभी हैं और ये फलां हैं। घरों में आना जाना हो जाता है और बाज़ दफ़ा वहाँ ख़राबी पैदा होती है। पहले तो अमूमन बातें लोगों से जो पूछने और सुनने में आती थी, और लोग अक्सर सवालात ही की सूरत में ऐसी बातें रखते हैं सामने कि जी फलां की बेटी का फलां से मसला है। अच्छा जी, अल्लाह ताला हिदायत दे। वो साथ पढ़ते हैं तो ये मसला है, अब क्या करें? अच्छा जी, वो नेबर में रहता है तो ये मसला है। यानी मसले सुनते सुनते आदत हो गई, लेकिन आपको शायद यकीन ना आए कि अब जो केसेस सामने आते हैं ना, पहले तो वो जुमला ही सुन के मेरे हाथ कांपने लगते हैं, वो जी फलां की बीवी का फलां के साथ मसला। कई कई बच्चों की माएँ अपने शौहरों को रिजेक्ट करने के मूड में दूसरे मर्दों के साथ जाने को तैयार है। भाई मसला क्या है, ये मुझे खुश नहीं रखते। तो ये आपको आज ख्याल आया तीन बच्चों की माँ बनने के बाद? नहीं, ये खुश बहुत हो गए हैं, ये रिलीजियस बहुत हो गए हैं, और लड़की वो मेरी ये तारीफ़ नहीं करते। मैं कुछ भी पहन ओढ़ लूँ इनको मैं अच्छी नहीं लगती, मेरे में इनको कशिश नहीं है। ये बातें लेके दूसरों की तरफ, और दूसरा जो कहना चाहिए कि उसमें मुलव्वस है, उसकी अपनी भी बीवी है, वो इसलिए नहीं अच्छी लगती कि निगाहें जो इधर लग गई। तो दुआ करने की ज़रूरत है कि शादी के बाद भी कम अज़ कम अल्लाह ताला नज़रों को और जहनों को और दिलों को पाक कर दे। ये बहुत बड़ा जुर्म है उन लड़कियों का जो अपनी शादी होने के बाद पिछली मोहब्बतों को रोती रहती हैं, जहाँ ख्याल था और हुआ नहीं, और जहाँ करना था और हुआ नहीं, वट्स एवर। और मुजरिम है वो लड़के जो उन लड़कियों को सताते हैं जो अब उनकी बीवियाँ नहीं बनी, ख़त्म हो गई बात, छोड़ दीजिए इसको। और मुजरिम है वो लोग जो दोस्तों के घरों में आते हैं तो दोस्तों को मिलने हैं, लेकिन असल गपशप जो होती है वो किसी और से होती है। मैं नहीं कहती कि हमेशा बुराई होती होगी दिल में, लेकिन याद रखे बुराई एकदम नहीं आती। शैतान इतना बेवकूफ़ नहीं है कि झट से जाके कहे कि इससे ये मामला कर दो और उससे कर लो। तो बहरहाल इसके ऊपर हर वो मर्द, चाहे घर में रहने वाला देवर है या जेठ है, और चाहे देवर का बेटा है और चच्ची है और ताई है, हर जगह अल्लाह ताला ने ये दरवाज़ा बंद कर दिया कि वल मुहसनातु मिनन्निसा। اور لفظ محسنہ کو دیکھ لیں تو اس لفظ کا آپ انجوائے کریں گے. قرآن پاک کے خوبصورت ترین الفاظ میں سے یہ ایک لفظ ہے. ایک لفظ ہے لیکن چار مختلف معنوں میں استعمال ہوتا ہے, اور چاروں معنی قرآن پاک میں استعمال ہوتے ہیں. روٹ ہے اس کا ہا سواد نون. حسن کہتے ہیں قلعے کو. قلعہ کیا کرتا ہے؟ پروٹیکشن کرتا ہے نا. پہلے دور میں تو دشمنوں سے بچنے کے لیے ہی قلعے بنائے جاتے تھے. حسان کہتے ہیں منع کرنے کو, کیونکہ قلعہ دروازے سے روک لیتا ہے. حسان و جئیت کہتے ہیں وہ گھوڑا جو سوار ہونے سے روکے, یعنی جو اپنی پشت پہ بیٹھنے نہیں دیتا. تو محسنہ کون سی عورت ہے جو دوسرے مردوں کو خود سے روکتی ہے؟ شادی جو ہوتی ہے نا, وہ اس عورت کو دوسرے مردوں کے خیالوں اور ان کی نگاہوں اور ان کی سوچوں میں آنے سے روکتی ہے. عام حالات میں ایسا ہوتا ہے کہ جب ایک لڑکی کنواری ہوتی ہے تو بہت سارے لوگوں کی نظریں ہوتی ہیں, اور ایون بعض دفعہ بڑے اچھے خیالات سے بھی ہوتی ہیں. بیٹے کی شادی کرنی ہے, فلاں کی بیٹی کو دیکھ لیتے ہیں, اس کو کر لے, وہ کنواری بیٹھی ہے. اس لیے جس گھر میں زیادہ لڑکیاں ہوتی ہیں ان کے رشتے جلدی ہو جاتے ہیں, کیونکہ وہ گھر سب کی نظروں میں ہوتا ہے. اور بعض دفعہ ایک بیٹی جو وہ نظروں سے اجھل ہو کے بیٹھی ہوتی ہے اور اس کی شادی نہیں ہوتی, اور وہ ماں باپ جو زیادہ بیٹیوں کے ہونے پہ پریشان تھے ان کی بچیوں کی شادیاں پہلے ہو چکی ہوتی ہیں, کیونکہ ایسی لڑکیاں نظروں میں ہوتی ہیں. لیکن جو ہی لڑکی کی شادی ہو جائے تو وہ پھر لڑکوں کی ماؤں کی ذہنوں سے بھی نکل جاتی ہیں اور بہنوں کے بھی نکل جاتی ہیں. تو لہٰذا والمحسنات کا جو لفظ ہے یہ محسنۃن کی جمع ہے, اور اس ایک لفظ کو شادی, آزادی, پاک دامنی اور مسلمانی, ان چار معنوں میں استعمال کرتے ہیں. شادی شدہ عورت کو بھی محسنہ کہتے ہیں, اور یہاں یہ جو آیت کے شروع میں ہے والمحسنات من النساء, یہاں اس سے مراد شادی شدہ عورتیں ہیں, کیونکہ شادی شدہ عورتیں پھر دوسروں سے اپنے آپ کو روک دیتی ہیں. پھر اسی طرح یہ لفظ آزاد عورت کے لیے بھی آتا ہے, یعنی وہ عورت جو غلام نہیں, لونڈی نہیں. آپ کہہ سکتے ہیں کہ لونڈی کے مقابلے میں جب آتا ہے تو آزاد عورت کے لیے آتا ہے, کنواری عورت کے مقابلے پہ آتا ہے تو شادی شدہ عورت کے لیے آتا ہے. اسی طرح یہ لفظ جو ہے یہ پاک دامن عورت کے معنوں میں آتا ہے, جب یہ یعنی محسنہ جو اپنی عزت کی حفاظت کرنے والی, اپنے آپ کو چھپانے والی. اور اسی طرح یہ مسلمان عورت کے لیے بھی لفظ آتا ہے, جب کہ اس کے مقابلے میں کوئی کافر عورت ہوتی ہے. اب یہاں اللہ تعالیٰ نے اس بات کو بیان کر دیا کہ والمحسنات من النساء, بس یہاں تک اتنی بات سمجھ کے سمجھ لیں کہ یہ پیچھے والا ٹاپک کلوز ہوا, ختم. کس کس سے نکاح نہیں ہو سکتا, ان میں محسنات کو شامل کر دو. اب یہ ایک ٹاپک پورا ہو گیا. مگر الا ما ملکت ایمانکم, یہ دوسرا ٹاپک ہے اس آیت کا. شادی تو بس ان سے ہی ہو سکتی ہے جن کی بات ہو گئی, لیکن اس کے علاوہ اگر کسی عورت کے ساتھ کوئی تعلق قائم ہو سکتا ہے, یا کسی کے ساتھ نکاح کیا جا سکتا ہے, یا ان کو رکھا جا سکتا ہے, تو وہ کون ہے؟ ملکت ایمانکم. چونکہ عورتوں کے ٹیکس میں بات ہو رہی ہے تو اس سے مراد لونڈی ہے, لیکن یہی لفظ غلاموں کے لیے بھی آتا ہے. اور یہ ہے وہ لفظ جس کو سنتے ہی اسلام کے خلاف اس طرح جیسے جذبات بھڑکنے اٹھتے لگتے ہیں نا, کہ دیکھا دیکھا یہ اسلام لونڈیوں کی بات کرتا ہے. تو اس کو ہم سمجھیں گے انشاءاللہ تعالی. اس حکم کو پورا کر لیں, کتاب اللہ ہی علیکم, اتنا غصہ نہ کھاؤ, اللہ کا لکھا ہوا حکم ہے. عورتوں سے شادی کی بات کرنے کے بعد اب لونڈیوں کی جو بات کر دی, تو یہ اللہ کا حکم ہے. پہلے تو اس آیت کی شان نزول سمجھ لیجئے. 8 ہجری میں ایک غزوہ ہوا تھا, غزوہ اوتاس کے نام پہ, قبیلہ بنو غطفان کے ساتھ ہوا. اب ہوا کیا کہ جب مسلمان اس جنگ میں جیتے تو قیدیوں میں دشمنوں کی شادی شدہ عورتیں بھی ہاتھ میں آ گئیں. اب سوال پیدا ہوا, کریں کیا؟ مثلا ایک عورت کفر میں تھی, شوہر والی تھی, اسلام کی دشمنی میں میدان جنگ میں آ گئی اور مسلمان جیت گئے. اب جب جیتے تو وہ سارے جو لوگ میدان جنگ سے بچے تھے ان کو ساتھ ہی لے کے آنا تھا نا, چھوڑنا تھوڑی تھا. اب اس میں کچھ عورتیں بھی تھیں. اب یہ عورتیں پیچھے سے شادی شدہ تھیں. صحابہ کرام جن کو خاص طور پہ وہ عورتیں یا وہ لونڈیاں جن کے ہاتھ میں آئیں مال غنیمت میں, ان کے دل میں سوال پیدا ہوا کہ اب ان عورتوں کے ساتھ کیا کریں؟ چلے عام لونڈیوں کی بات تو اور ہوتی ہے کیونکہ ان کے شوہر نہیں ہیں, تو کیا ان کے ساتھ ہم تعلق قائم کریں, یا صرف ان کی بس ہمیں دیکھ بھال ہی کرنی ہے, خدمت ہی کرنی ہے, تو اس پر یہ آیات نازل آئی ہوئی تھی کہ الا ما ملکت ایمانکم. تو یہاں اس بات سے کیا پتہ چلا کہ کسی شادی شدہ عورت سے نکاح جائز نہیں سوائے جنگوں میں پکڑی جانے والی ان عورتوں سے جو میدان جنگ میں آ گئیں اور مسلمانوں کے ہاتھ میں قیدیوں کی صورت میں لگ گئیں. چلیے, بڑا صبر کیا ہوگا آپ نے اتنی بات سننے میں, تو ذرا تھوڑی سی اس کی بھی حقیقت دیکھ لیتے ہیں کہ غلامی اور لونڈیزم کی کیا حقیقت ہے. تو پہلی بات یاد رکھیے کہ اسلام نے نہ تو غلامی کو اور لونڈیزم کو ایجاد کیا, نہ اس کو اسلام نے پروموٹ کیا, بلکہ بہت ساری اور دوسری چیزوں کی طرح اسلام سے پہلے یہ ادارہ موجود تھا. لوگوں کو تین وجوہات کی وجہ سے لونڈی یا غلام بنایا جاتا تھا. نمبر ایک, نسل در نسل غلامی, جس کو آپ سمجھنا چاہیں تو خاندان غلامہ کا لفظ بولتے یا سنتے ہی سمجھ جائیں گے. غلام جو ہوتا تھا یا لونڈی جو ہوتی تھی اس کے بچے بھی غلام یا لونڈی ہوتے تھے. دوسری قسم ہوتی تھی بکتے بکاتے آتے تھے, کڈنیپڈ کڈس, یعنی بچوں کو اغوا کیا پھر بیچ دیا دوسروں کے ہاتھوں میں. اب وہ بچہ پہلے تو پیچھے سے آزاد خاندان کا تھا لیکن بک کے وہ غلام بن گیا جس نے لے لیا اس کو. اس میں مثال حضرت زید بن حارثہ کی ہے. اصل میں آزاد خاندان سے تھے لیکن بکتے بکاتے یہ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ تک پہنچے. آپ نے شادی کے موقع پہ اللہ کے نبی کو تحفے میں دے دیے اور آپ نے پھر ان کو آزاد کر کے ان کو مبلا بیٹا بنا لیا. تیسری قسم جو غلاموں اور لونڈیوں کی ہوتی تھی وہ تھی جو جنگوں کے بعد ہاتھ میں آتے تھے. جب جنگیں ہوتی تھیں پہلے دور میں تو کھلے میدانوں میں ہوتی تھی, لوگ خود بھی آتے, عورتوں کو بھی لے آتے, غصے میں ساری چیزیں ساتھ لے آتے. اب اصول کیا تھا اس دور کا, یہ اسلام نے نہیں بنایا, یہ پہلے کا تھا کہ جو فریق جنگ جیت جاتا تو وہ ساری چیزیں دشمن کی تھی قبضے میں کرتا, اس کے ہتھیار, اس کا کھانا پینا, توشہ, ستو, کھجوریں جو پڑی ہوتی. اب ظاہر ہے کہ جنگ ہو گئی ہے تو وہ جو باقی لوگ تھے ان کو بھی لے آتے تھے. اب ہوا کیا تھا کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کے ذریعے سے اسلام آیا تو اس وقت جو غلامی تھی نا وہ ایک قسم کی تجارت بن چکی تھی. غلام لوگوں کے ایسٹس تھے, مال تھا. جیسے آپ کے پاس کچھ منی رکھی ہو تو آپ انویسٹ کرنا چاہیں گے نا, کچھ لے لوں, سونا چاندی لے لوں, کہیں کام میں لگاؤں, اس طرح لوگ غلام خرید لیتے تھے. اور بالکل منڈیاں لگتی تھیں ان کی, بکاؤ مال کی طرح بکتے تھے, کسی کی قیمت کم ہوتی کسی کی زیادہ. اسلام جو ہے وہ لوگوں کو ان کی عزت اور ان کی حریت پہ لانا چاہتا تھا. اب ایک صورت کیا تھی کہ فوراً ہی اقرا بسم ربک الذی کے بعد سب سے اہم مسئلہ ہی شاید یہی لگتا ہے آج لوگوں کو اسلام کے خلاف بولنے میں, تو اگلی آیت اتر جاتی کہ آج کے بعد سارے غلاموں کو آزاد کر دو. کیا ہوتا, کر تو سکتا تھا اسلام, لیکن دو اس کے آفٹر ایفیکٹ ہوتے. نمبر ایک, وہ جن کا مال تھا ڈوب گیا نا راتوں رات. آج تو مارکیٹس ڈوب جاتی ہیں یا آج تو شیئرز ڈاؤن فال میں چلے جاتے ہیں, لیکن اسلام نے ایسا کوئی طریقہ نہیں بنایا. نتیجہ کیا تھا کہ ان لوگوں پہ ظلم ہوتا جن کا مال تھا, کیونکہ کل تک تو وہ جائز تھے, اب آج آپ کہہ دیں ناجائز ہیں تو ان کا تو سارا مال اس میں ڈوب گیا. دوسری صورت کیا ہوتی اگر اسلام کی اس کے اندر, وہ کیا تھی کہ اگر اس طرح کر دیتا تو کون ان کو ایکسیپٹ کرتا؟ آج سارے غلام ہیں, کل آپ ان کو اپنے برابر بٹھاتے؟ ذہن قبول نہ کرتے. اس لیے اسلام نے اس کو مٹانے کے لیے تدریجن گریجولی ایسے اقدامات کیے کہ جس سے یہ چیز نہ صرف یہ کہ ختم ہوئی, آج آپ کو انسانیت میں غلامی نہیں دکھے گی. اور اس کی وجہ کون ہے؟ اسلام ہے. اسلام نے وہ رولز اینڈ ریگولیشنز بنائے کہ جس سے لوگوں کے دلوں میں ان غلاموں کو آزاد کرنے کا شوق پیدا ہوا. ہر موقع پہ کفارات میں غلامی کا کفارہ شامل ہوا. خود اللہ کے نبی صلی اللہ علیہ وسلم نے بہت سارے غلام آزاد کیے, پھر آپ نے ان کے حقوق دیے. آپ نے کہا کہ یہ تمہارے بھائی بند ہیں, دنیا میں یہ تمہارے غلام ہیں لیکن انسان ہونے کے ناطے سے یہ تمہارے برابر ہے. پھر اسی طرح آپ نے کہا کہ جو خود کھاتے ہو وہی اپنے غلاموں کو کھلاؤ. ان کے ساتھ حسن سلوک کی اس طرح کی باتیں بھی دکھتی ہیں کہ بعض دفعہ غلاموں اور لونڈیوں کو روٹی کھلاتے تھے جو اس وقت ایک نایاب چیز تھی, اور خود کھجوریں کھاتے تھے جو بالکل سستی چیزیں تھیں. پھر زکوٰۃ جو ایک بہت بڑی مد ہے اسلامی خرچ کی, اس کے اندر ایک پورا شعبہ ہے غلاموں کو آزاد کراؤ. پھر اسلام نے ایک اور ایکشن لیا مکاتبت کا. سورۃ نور میں اس کا تذکرہ آئے گا کہ کب جب کوئی غلام آزاد ہونا چاہے تو اپنی قیمت مقرر کر لیتا ہے, फिर उसके बाद हर दिन उसकी पे के तौर पे वो दिन उसकी मेहनत के मजदूरी के बदले में इस्तेमाल होता है और बिलाखिर वो आज़ाद हो जाता है। फिर इसी तरह अल्लाह के नबी सल्लम के साथी भी कसरत से ग़ुलाम आज़ाद करते थे। हज़रत उस्मान कहते हैं, जब से मैं इस्लाम कबूल कर चुका हूँ हर जुमे को एक ग़ुलाम आज़ाद करता हूँ, और अगर कभी नहीं कर चुका तो अगले जुमे दो करता हूँ। फिर इसी तरह किसी आज़ाद इंसान को ग़ुलाम बनाना इस्लाम में कबीरा गुनाह जो था वो समझा गया। फिर इसी तरह इस सूरत मोहम्मद में एक आयत आती है कि जब कोई जंगों में पकड़े जाएं तो करो क्या, सबको ग़ुलाम बनाओ? नहीं, तीन ऑप्शन दी जाती थी, फ़दिये में दे दो, यानी अपने मुसलमान उनसे आज़ाद करा लो और ये तुम ले लो, उनको दे दो उनके। दूसरी बात है कि इनका फ़दिया लेके मनी कुछ लेके इनको आज़ाद कर दो, और तीसरी ये है कि उसके बदले में ज़मीन भी आज़ाद कराई जाती थी। तो ये एक पूरा फिगर है। फिर अल्लाह के नबी ने फरमाया कि जिसने किसी ग़ुलाम को आज़ाद करवाया उसके हर उसके बदले अल्लाह ताला आज़ाद करवाने वाले को जहन्नुम से आज़ाद कराएगा। और अबू बकर सिद्दीक पे तो बड़ा ही रश्क आता है कि हज़रत बिलाल रज़ी अल्लाहु अन्हो को आज़ाद कराया और सारी नेकियों में हिस्सेदार हो गए, और हज़रत अबू बकर बहुत सारे ग़ुलाम भी आज़ाद कराते थे। अल्लाह के नबी की आखिरी वसीयत भी यही थी कि वस्सलातु वमा मलकत अईमानुकुम, के नमाज़ों का और अपने ग़ुलामों का और जो तुम्हारे हाथों में है उनका ख्याल रखा करो। तो यहाँ ग़ुलामी की बात है। अब इंशाल्लाह ये जो इस आयत के नाते से लौंडी की बात है कि जो जंगों में होती, इस पे इंशाल्लाह ताला हम बात करेंगे। इस्लाम ने कोई भी चीज़ जो लोगों को दी वो एकदम झट से नहीं दे दी, ग्रेजुअलिटी का असूल जो है वो हर मौके पे मौजूद रहा। अब जब मर्दों के ग़ुलाम बनने की सूरत में उनके इतने हकूक़ रखे गए और सहाबे कराम इतने ज़्यादा उसके बारे में कॉन्शियस हो गए कि ख़ुद तो खजूर खाएं और उनको रोटी खिलाएं, और हर वक्त लोग इसी नज़र में होते थे, इसी सोच में रहते थे कि क्या मौका मिले कि हम किसी ग़ुलाम को आज़ाद कराएं, नतीजा क्या हुआ कि इस वक्त ग़ुलामी दुनिया में ना होने के बराबर है। लेकिन जो लौंडियों का सिलसिला है उनका भी तरीक़ाकार ऐसा ही था कि वो औरतें जो जंगों में कैदी बन के आ जाती थीं तो अब उनके साथ क्या किया जाए? अगर हम इस बात को समझना चाहें कि इस्लाम ने इनके साथ क्या किया, तो इससे पहले अगर ये देख लीजिए कि आज के दौर में जब किसी भी मुल्क में जंग लगती है तो जो दूसरी कुव्वत होती है, दूसरी ताकत जो जीत जाती है जंग, वो वहाँ रहने वालों के साथ क्या करती है? ये तो मुमकिन नहीं है ना कि जंग के बाद कुछ लोग कैदी बन के ना आए। आज के दौर में कहने और सुनने की ज़रूरत नहीं, हर बंदा जानता है कि जब वर्ल्ड वॉर 2 हुई, और आज भी जो छोटी मोटी लड़ाइयाँ होती रहती हैं कहीं जापान में, कहीं जर्मनी में, बाद में आप रशिया में देखा, और आज के दौर में भी कि जब कोई कौम फातह बन जाती है तो वो सिर्फ उन लोगों को नहीं पकड़ती जो उनके लिए सामने मैदान जंग में आते थे, बल्कि पूरे के पूरे मुल्कों को यरगमाल बना लिया जाता है, ज़बरदस्ती कानून मुसल्लत किए जाते हैं। इसके बरक्स इस्लाम में ऐसा नहीं होता था। कोई औरत या कोई मर्द जो उस मौके पर मौजूद होता, मतलब आप देखिए कि जैसे आप किसी भी मुल्क का मिसाल ले सकते हैं कि जैसे उसको आप नाम दे दीजिए मदीना का, ठीक है, अब उसके 10 शहर हैं, तो 10 शहरों में जितने काफिर या जितने नॉन मुस्लिम रहते थे उनको नहीं पकड़ा जाता था, बल्कि उन 10 में से एक एक सिटी का नाम बी ले लें या सी ले लें, सी शहर में जंग हो रही है, तो उस शहर में जंग के मौके पे जो मर्द और औरतें होते थे फतह की सूरत में उनको पकड़ा जाता था। क्योंकि ये तो नहीं हो सकता ना कि आप किसी को पकड़ें और उसको बाद में छोड़ दें। अब आप देखिए कि वो औरतें जो जंगों में कैदी बन के आती थी वो मुसलमान कम्युनिटी के ऊपर, मुस्लिम सोसाइटी पे एक बहुत बड़ा बोझ होती थी, एक इजाफा था। मत सोचिए कि जो औरतें भी मैदान जंग में कैदियों और लौंडियों की सूरत में आती थी वो कोई हॉलीवुड की अदाकाराएं थी, वो 16 साल की खूबसूरत औरतें होती थी और बस वो हर वक्त अपने नाज और अदा दिखाती रहती थी, और नौज़ुबिल्लाह मुसलमानों ने उनके हुस्न से फ़ायदा उठाया। हर तरह की औरतें आती थी उसमें, बूढ़ी भी आती थी, जवान भी आती थी, बीमार भी होती थी। अब बजाय इसके कि इतनी औरतें जो जंग में आ गईं सबका बोझ एक ही हुकूमत पर डाल दिया जाए, बोझ को बांटने के लिए जो उस वक्त का खलीफा या अमीरुलमोमिनीन होता था वो जंग में लड़ने वाले सिपाही होते थे, उनको वो ग़ुलाम और लौंडियाँ बांट दिया करते थे दो वजूहात की बुनियाद पे। एक तो ये कि वो मैदान जंग में आए, उन्होंने लड़ाई की, वो आए तो मैदान जंग में अल्लाह के दीन के लिए थे, कोई उनकी नीयत माल गनीमत की नहीं थी, लेकिन अल्लाह ताला ने उनको एक एक्स्ट्रा चीज़ दे दी, क्योंकि उस दौर में ये चीज़ें बिका करती थी, ये प्रॉपर्टीज़ थी। ये ऐसे ही है जैसे आज किसी को आप कोई ग्राइंडिंग मशीन ख़रीद दें तो उस पर पैसे लगेंगे, लेकिन बाद में फ़ायदा उठाएंगे कि आप अपनी चीज़ों को उसमें ग्राइंड कर लेंगे। उस दौर में ये काम मशीनों की बजाय इंसान करते थे। अब जिसको भी अमीरुल मोमिनीन दे देता था वो इनकार नहीं कर सकता था, पहली बात है। मिसाल है कि जंग में 50 गुलाम और 50 लौंडियाँ आ गईं और लड़ने वाले जो मुसलमान थे वो 25 थे। अब अमीरुल मोमिनीन की मर्ज़ी है कि 50 मर्दों और 50 औरतों में से किन दो दो को इन 25 में बांट दे। दो मर्द और दो औरतें, दो गुलाम और दो लौंडियाँ, एक एक सिपाही के हिस्से अगर आती हैं, चॉइस नहीं होती थी। उसको जो मिल जाए उसको बदल नहीं सकता था। फिर अगली बात यह कि जो उसको मिले उसकी पूरी मर्ज़ी थी कि उसके साथ क्या करे। उसको लौंडी बना के ही रखे, उसको आज़ाद कर दे, उसको आज़ाद करके उससे निकाह कर ले, उस गुलाम से काम ले ले, उसको बेच दे, या फिर उसकी अच्छी तरबियत करके उसको अपने लिए सदका जारिया बना दे। अब बल्कि ये तो उन लोगों के ऊपर एक जिम्मेदारी थी। देखिए, एक बेजान चीज़ आप किसी के घर में भेज देते हैं, कोई मशीन दे देते हैं आपको तोहफे में, आपको नहीं इस्तेमाल करनी, वो 2 साल भी आपके किचन में पड़ी रहे, आपका कुछ लगता नहीं है उस पर। इसके बरक्स अगर आपको कोई भैंस दे दे, क्या करेंगे? खर्चा करना पड़ेगा ना, उस भैंस की देखभाल करनी पड़ेगी ना, दूध देना लेना अलग बात है, पहले तो उसको खाना देना पड़ेगा। अब भैंस को ज़रा और आगे ले आइए, किसी के घर में उसके सर पे एक मर्द और एक औरत, या एक मर्द या औरत, या वट सोएवर, उसको मुसल्लत कर दिया जाता है। तो जिसको दिया जाता था सबसे पहले उसको क्या फिक्र होती होगी कि इसके अगले वक्त में जो खाने का वक्त आ रहा है, अब मेरे खाने में एक और शामिल हो गया, दो और शामिल हो गए। फिर जो जंगों में आते होंगे उनके तन पे कपड़े भी पूरे नहीं होते होंगे, फिर उनके कपड़े की फिक्र थी। तीसरा फिक्र पड़ेगा, अब इसको रात को सोने के लिए बिस्तर भी चाहिए। चलिए, कर करा के जिम्मेदारियां पूरी करके खाने पीने का इंतज़ाम कर दिया, और उस वक्त में कोई घरों में इतनी गुंजाइश नहीं होती थी कि आप सबको अलग कमरे दे दे और अनेक्सिस बनी हो और पीछे सर्वेंट क्वार्टर्स हो। अब ये सारे मसले हल हो गए। मर्दों की सूरत में तो कोई मसला नहीं होता था, गुलाम आए, उनको खिला लिया, पिला लिया, घर में एक कोने में सुला दिया, रख दिया, और उसके बदले में उनसे कुछ काम करवा लिया जाता था। खुद ही कितना काम कराएंगे, ज़रूरत नहीं, तो उनको दिन भर मजदूरी के लिए भेजते, वो रात को कुछ पैसे लेके आते, वो मालिक को फ़ायदा होता, इसके इवज़ वो उसका देखभाल करता रहता। लेकिन जब मसला पैदा होता है, जब औरतें आ जाती, इस्लाम से पहले तो औरतों के साथ इंसानियत सोच सलूक होता ही था, लेकिन अब आप ज़रा तसव्वुर में लाएं, जो मुसलमान मैदान जंग से पलट के आया है, मुजाहिद है, उसके ईमान का क्या लेवल होगा? पहले इस बात को समझ लें कि लौंडियाँ अगर मैदान जंग से मुसलमानों को मिलती थी तो किन मुसलमानों को मिलती थी जो हर वक्त औरतों के ख्वाब देखते रहते हैं, जिनकी नज़र ही इस पे है कि कहाँ कोई खूबसूरत चेहरा दिखे और उसकी ताड़ में लगे। नहीं, वो ईमान के आला दर्जों के फ़ाइज़ लोग होते थे। वो मैदान जंग में भी जाते थे तो अल्लाह की रज़ा के लिए जाते थे, वो कफ़न सर पर बांध के जाते थे, वो इस्लाम को गालिब करने के शौक़ में जाते थे। फिर उनकी निगाहें कितनी महफूज होंगी। अब जब एक गैर औरत उनके घर में आ गई, क्या करेगा उसके साथ? रखेगा तो घर में मसाइल शुरू होंगे ना। एक गैर महरम औरत एक मर्द के घर में आ गई, ज़रूरी नहीं कि उसके घर में कोई अपनी औरत और भी हो, बाज़ मुजाहिद अकेले भी होते थे, बाज़ की शादियां नहीं हुई थी, बहनों के साथ रहते थे, बाज़ की माँ होगी और बाज़ की बीवियां भी होती थी। तो अब इस्लाम ने कितना नेचुरल वे किया कि वो औरतें जो बेचारियाँ जंगों में भाग आ गईं, हाथ में लग गईं, अब क्या करें? खिला दिया, पिला दिया। दूसरा मसला ये कि घर में वो कैसे रहे? आप कहते हैं कि उनको बहन बना दिया जाए, इस्लाम कह देता कि वो मुजाहिदों की सगी बहनों की तरह है। मान लीजिए अल्लाह ने इसको जायज़ करार दे दिया होता, उसको बहन बना दे। अब बाज़ दफ़ा जो औरतें आती थी वो कुफर पे होती थी, हाँ। और दूसरी सूरत यह है कि इस तरीके से अल्लाह के दिए हुए रिश्ते, जिनकी हमने पिछली आयत में तफसील देखी, अपनी मर्ज़ी से ये भाई और बहन बनाना ये कोई दुरुस्त तरीक़ेकार नहीं। भाई वही है जो आपके साथ पैदा हो गया, या बहन वही है जो आपकी माँ के से जन्म जिसने लिया। चले माँ बना देते, कुछ भी कर लेते, सारी ज़रूरतें उन औरतों की पूरी होती। लेकिन एक और भी तो ज़रूरत है। इस्लाम ने आने वाली औरतों की ना सिर्फ पेट की भूख का ख्याल रखा, उनको खिलाया पिलाया, तहफ़ुज़ दिया, बल्कि उनके जिस्मानी तकाज़ों को भी निभाना चाहा। हर इंसान के अंदर कुछ ना कुछ तकाज़े होते हैं। इस्लाम ने आने वाली औरतों के जिस्मानी तकाज़ों का लिहाज रखते हुए हुक्म क्या दिया कि जिस मर्द के पास वो आएंगी, पहली बात यह है कि वो औरत देखी जाएगी कि क्या पीछे से शादीशुदा थी या कुंवारी थी। कुंवारी थी, अकेली थी, कोई प्रॉब्लम नहीं हुआ, और ऐसा जंगों में होता था। अब जिसको वो दे दिया जाता था, बिल्कुल इसी तरह जिस तरह कोई बाप अपनी बेटी का हाथ अपने दामाद के हाथ में निकाह के चंद बोलों के बाद दे देता है। निकाह क्या है आप सोचे ज़रा, बाप की तरफ से एक लीगल कॉन्ट्रैक्ट है ना एक मर्द के साथ कि मैं अपनी बेटी को इतने हक महर के इवज़ तुम्हारे सुपुर्द करता हूँ। इसके अलावा निकाह में और कुछ नहीं है ना, दो गवाह बन जाते हैं, बात हो गई। अब बिल्कुल इसी तरह जो हैसियत निकाह में बाप की होती है, वही हैसियत अमीरुल मोमिनीन या खलीफतुल मुस्लिमीन की उस कौम के अंदर होती है। इधर बाप ने एक लड़की का हाथ एक दामाद के हाथ में दिया है ना, तो उधर अमीरुल मोमिनीन आता है और वो उस वक़्त एक बड़ा बन के अपने हाथ से एक लौंडी कह देता है कि भई ये लौंडी आज से तुम्हारी मलकियत में है। तो ये किस्म का निकाह ही हुआ, वो राज़ी है इसके देने पे, वो इनकार नहीं कर सकता, तो वो उसको दे देता है, वो निकाह हो जाता है और उस लड़की को वो अपने घर में रख सकता है। कोई ज़रूरी नहीं था कि वो उससे जिस्मानी ताल्लुक़ कायम करे, वक्त हालात ज़रूरत देखी जा सकती थी, वो उनको आज़ाद करे, खुद ना करे। अगली आयत में हम पढ़ने वाले हैं कि वो किसी और से उनकी शादी कर दे, जैसे बाप और बेटी का रिश्ता होता है। बहरहाल हुआ क्या कि वो औरत उसके हरम में आ गई, घर में बीवी मौजूद है। अब सवाल पैदा होता है कि फिर इस तरह क्या ज़रूरत थी इस तरह कहने की, ये लौंडी है और बस अमीरुल मोमिनीन ने दे दी तो काफ़ी है, बीवी क्यों नहीं बनाया? तो ये पहली बीवी के साथ जुल्म होता। देखिए, जो औरतें मैदान जंग में आती होंगी, क्या वो इस्लाम की दोस्त होती होंगी? नहीं होगी ना, इस्लाम की दुश्मनी में आई ना, घरों से इतने गुस्से के साथ आई कि मर्द तो क्या मुसलमानों को मारेंगे, हम भी मारने जाती हैं। ये तो अलग बात है ना, पांसा पलट गया और वो हार गए। अब ऐसी औरत जो अपने दिल में इस्लाम से बुग़्ज़ और कीना रखती है, अगर कह दिया जाए कि आओ फौरन निकाह पढ़ाओ और इनको अपनी बीवियाँ बना लो, तो वो जो आपके घर में एक पाक दामन और एक इस्लाम दोस्त बीवी बैठी है, क्या उसके साथ जुल्म नहीं होगा? बराबरी नहीं हो सकती? इसको अलग कर दिया जाए तो इस औरत पे जुल्म है, और इसको बीवी की शान के बराबर ले आया जाए तो बीवी पे जुल्म है। इस्लाम ने इसके बीच का रास्ता लिया, ज़रूरियात इसकी पूरी कर दो लेकिन इसका दर्जा तुम्हारी अपनी बीवी से एक हाथ नीचे होगा और ये लौंडी बन के रहेगी। फ़र्क है दो चीज़ों का, दो तीन चीज़ों का फ़र्क है। मसलन देखिए कि जब निकाह किया जाता है तो औरत से पूछा जाता है, पीछे भी हुआ इस आयत के अंदर, हम अभी निकाह के सारे इंग्रेडिएंट्स देखेंगे कि एक शादी में क्या क्या चीज़ें ज़रूरी होती हैं। लड़की से पूछना लाजमी है, उसकी मर्ज़ी ना होगी तो निकाह नहीं होगा। लौंडी का जब मामला होता है तो उससे पूछना लाजमी नहीं होता, इसकी मर्ज़ी दबी हुई होती है। फिर दूसरी बात देखिए कि निकाह की सूरत में औरत को हक महर मिलता है, लौंडी को हक महर नहीं मिलता, ये फ़र्क आ गया। फिर तीसरी सूरत आप देखिए, जो आम औरत है उसके साथ जो मामला किया जाता है वो बिल्कुल एक आज़ाद औरत और मुआशरे में मारूफ रस्म व रिवाज के तहत किया जाता है। इसके बरक्स लौंडी के साथ मामला थोड़े कम दर्जे पे किया जा सकता है, क्योंकि वो औरत नहीं थी, उसके अंदर वो ईमान का दर्जा नहीं जो आम औरत में होता है। और फिर इसी तरह आम औरत अगर नहीं बसती, उसको शौहर नहीं अच्छा लगा या हालात नहीं बने, वो तलाक ले सकती है, हुल्ला का मुतालबा कर सकती है। लौंडी का और आम औरत का फ़र्क है कि वो तलाक नहीं ले सकती, वो एक किस्म की बंधी हुई होती है। क्या ये मुनासिब नहीं है कि एक औरत को घर में ला के इतने हकूक दे के, उसकी ज़रूरियात का ख्याल करके, प्रोटेक्शन के साथ उसको घर के अंदर इज्जत से रखा जाए? क्या इसके अपोजिट ये बेहतर था कि ऐसी औरतों को ला के जेलों में भर दिया जाए और दरिंदों की तरह कहा जाए कि इनके साथ जुल्म किया जाए, इनकी इज्जतों को लूटा जाए और 10-10 सिपाही एक एक औरत के साथ अपनी हवस को पूरा करें? आज आप ज़रा पढ़ के देखें किससे कहानियाँ जहाँ जंगी औरतें रखी जाती हैं, वो कुत्तों और बिल्लियों की तरह की ज़िंदगी गुजारती हैं, जैसे जानवर दर दर भटक के अपनी ख्वाहिशात पूरी करते हैं, ना उनकी इज्जत होती है ना उनका घर होता है, उनको सड़कों पर छोड़ें, उनको कैंप्स में रखें, टॉर्चर सेल्स में रखें, क्या करें? इस्लाम ने इतने प्यारे तरीके से इन औरतों को आहिस्ता आहिस्ता घर का हिस्सा बनाया, और जब एक वक्त आया कि कहा कि नबी सल्लम ने फरमाया कि तीन किस्म के लोग हैं जिनको उनकी नेकियों का दोहरा अजर मिलता है, और उनमें एक वो शख्स है जिसके पास कोई लौंडी हो, वो उसको आज़ाद करे, यानी आज़ाद औरत के दर्जे पे लाए, और फिर उसको अच्छे अदब सिखा के उससे निकाह कर ले। इस्लाम ने ये रास्ता दिया और लोगों ने ऐसे ही किया। बहुत कम मिसालें रहीं कि औरतें लौंडियाँ बन के आईं और लौंडियाँ ही रहीं। खुद नबी सल्लम के पास एक लौंडी आई, जुवैरिया रज़ी अल्लाह अन्हो, बड़े आला हसब नसब की थी। جب آپ کے پاس جائیں کسی صحابی کے ذریعے سے تو آپ نے ان کو پہلے آزاد کیا، جب آزاد ہو گئیں تو پھر ان پہ اسلام پیش کیا، مسلمان ہوئیں، نکاح کا پیغام دیا، وہ ازواج مطہرات میں شامل ہو گئیں، تو باعزت حال ہے اس کے اندر۔ پھر راستے موجود ہیں، ایسی عورتوں میں اگر طلاق نہیں یہ لے سکتی لیکن مکاتبت کر سکتی ہیں، جو سورت نور میں ہم جا کے دیکھیں گے کہ عورت نہیں رہنا چاہتی کسی مرد کے حق میں، تو آپ وہ کہہ سکتی ہے کہ میں مکاتبت کرتی ہوں، اور مسلمان آقا پہ لازم کر دیا کہ جب کوئی لونڈی یا غلام مکاتبت کر کے آزاد ہونا چاہے تو میں اس کو ایکسیپٹ کرنا ہوگا، بجائے اس کے کہ اس کو ٹارچر دو بلکہ اس کی مدد کرو، اپنے پیسوں میں سے بھی دو تاکہ جلدی جلدی وہ پے آف کر کے تمہاری چیزوں سے نکلے۔ پھر آپ دیکھیے کہ ہم یہ کیوں سوچتے ہیں کہ جو عورتیں آتی تھیں وہ ساری ہی یہ چاہتی ہوں گی کہ ہمیں کسی کے گھر میں نہ رکھا جائے، آج یہ لفظ بہت زیادہ ایک دکھتا ہوا ناسور ہے نا، حالانکہ ہمیں اس پہ اتنی بات کرنے کی ضرورت نہیں ہے اس لیے کہ فی زمانہ یہ موضوع نہیں دکھتا، لیکن یہ جو بات تھوڑی سی کی جا رہی ہے وہ اس سوچ کے تحت کہ آپ جس دنیا میں اب جی رہے ہیں یہاں یہی دو چار ایشوز اٹھا کے اسلام کو بدنام کرنے کی کوشش کی جاتی ہے، جو پریکٹیکل ایشوز مسلمز کو اس وقت پیش ہیں وہ تو بات نہیں ہوتی اس پہ، جو اس وقت ہے ہی نہیں پورے نقشے پہ لانڈیزم اس پہ کوئی بات کرتا ہے، تو آپ کو پتہ تو ہونا چاہیے کہ اسلام نے کس خوبصورت طریقے سے ان کو رکھا۔ پھر آپ دیکھیے کہ جب ایک اور لانڈی نہ رہنا چاہے وہ مکاتبت کر کے نکل جائے، پھر ایک اور سہولت بھی دی، جس لانڈی سے مالک کا بچہ ہو جائے، بس ایک بچہ پیدا ہونے کی دیر ہے، ایک آقا ہے اس کے نطفے سے ایک بچہ ایک عورت نے پیدا کیا، ایسی لانڈی کو پھر ام الولد کہا جاتا ہے، بچے کی ماں، اور اس کے لیے حکم کیا ہے کہ جب وہ آقا فوت ہوگا یعنی اس کا شوہر اب جو بن چکا ہے اس کے بچے کا باپ، ایز سون ایز اس کی ڈیتھ ہوگی یہ لانڈی آزاد ہو جائے گی، پھر آئندہ یہ کبھی لانڈی نہیں رہے گی۔ یہ بھی تو راستہ ہی ہے نا، اسلام نے اس کو رکھا اور عورتوں نے اس کو پسند کیا۔ بعض عورتیں جو کفر میں اپنے شوہروں کے ساتھ ظلم و ستم کی چکی میں پسی ہوتی تھیں، جب وہ مسلمانوں کی لونڈیاں بن کے بیٹھی، ان کے گھروں میں آئیں، انہوں نے ان کے اخلاق، ان کے ادب دیکھے، تو انہوں نے اس غلامی کو اس زندگی پہ قبول کیا۔ یہ جو آیت اب ہم پڑھ رہے ہیں اس کا بالکل یہی معاملہ ہے کہ جب غزوہ بنو مستلق ہوا تو اس کے بعد کچھ عورتیں ایسی بھی آ گئیں جن کے پہلے سے نکاح ہوئے ہوئے تھے، اب سوال پیدا ہوا کہ ان کا کیا کیا جائے، اب ایسی عورتیں جو موجود ہیں ان کو کیا کریں، شوہر پیچھے ہیں، تو یہاں اس حکم کی بات کر دی کہ جس طرح کچھ اور چیزوں سے نکاح ٹوٹ جاتا ہے نا عورت اور مرد کا، اسی طرح کوئی ایسی عورت جس کا شوہر دار الحرب یعنی جس سے لڑائی لگی ہوئی ہے، ایک ہوتا ہے دار الکفر اور ایک ہوتا ہے دار الحرب، بہت فرق ہے، ہر نان مسلم کنٹری دار الکفر تو ہے لیکن ضروری نہیں کہ وہ دار الحرب، حرب کہتے ہیں لڑائی کو جنگ، کہ وہ دار الحرب بھی ہو، بہت سارے نان مسلم ملک ہیں دنیا میں بڑے امن سے رہ رہے ہیں، کبھی انہوں نے ایک گولی نہیں چلائی، کبھی ایک دھمکی نہیں دی، بہت چین سے وہاں مسلمان رہتے ہیں، وہ دنیا کے نقشے میں کوئی بے امنی نہیں پیدا کر رہے، وہ تو دار الکفر ہیں، لیکن وہ ریاستیں اور وہ طاقتیں جو کفر پہ بھی ہیں اور لڑائیوں پہ بھی ہے، اصل میں مسلمانوں کی لڑائی ایسے لوگوں کے ساتھ ہے۔ اب جو بھی کوئی عورت جس کا شوہر کفر پہ دار الحرب میں رہ گیا اور یہ لونڈی بن کے میدان جنگ میں دشمن کے ہاتھ لگ گئی، تو اس کا نکاح ٹوٹ جاتا ہے، یعنی نکاح کے ٹوٹنے کی صورتوں میں ایک صورت کیا ہے کہ ایک عورت میدان جنگ میں مل گئی اور اس کا شوہر پیچھے تھا، یہ مسلمانوں کے ہاتھ لگی یا اسلام کے اندر آ گئی، تو پھر ایسی عورت کا نکاح ٹوٹتا ہے، کریں گے کیا، ایک مہینے کا انتظار کیا جائے گا، جب ایک دفعہ پیریڈز آ جائیں اور اس بات کا یقین ہو جائے کہ یہ پریگننٹ نہیں ہے تو پھر وہ اپنی اس لونڈی کے ساتھ تعلق قائم کر سکتا ہے، یہ شرط تھی۔ پھر اس طرح ایسا بھی ہو سکتا ہے کہ جو عورتیں آتی تھیں وہ پریگننٹ ہوتی تھیں، ان عورتوں کو ہاتھ نہیں لگایا جاتا تھا جب تک کہ بچہ پیدا نہ ہو جائے، تو یہ سارے میئرز اسلام نے لیے، اور اصل میں اس وقت اگر دنیا میں ہمیں یہ سب کچھ نہیں دکھ رہا تو اس کی وجہ کیا ہے کہ اسلام نے آہستہ آہستہ کر کے اس چیز کو ختم کر دیا۔ اب ایک سوال رہ جاتا ہے کہ کیا قیامت تک دوبارہ یہ لونڈیزم اور غلامی شروع ہوگی، تو اس کے اندر دو مختلف رائے پائی جاتی ہیں، بعض کہتے ہیں کہ اب قیامت تک کے لیے غلامی اور لونڈیزم ختم ہو گیا، اسلام نے اتنے خوبصورت طریقے سے آہستہ آہستہ الیمینیٹ کیا، ختم کیا ان چیزوں کو کہ آج وہ موجود نہیں ہے۔ دوسرے کہتے ہیں کہ نہیں، جب کبھی جہاد فی سبیل اللہ شروع ہوگا اس کے نتیجے میں اگر مسلمانوں میں مسلم حکومت ہے تو جنگ کی صورت میں جو بھی لوگ آئیں گے وہ موجود رہیں گے، اور اب دیکھا جائے تو یہی بات زیادہ درست معلوم ہوتی ہے کیونکہ جنگیں تو ہوتی ہی رہتی ہیں، آج کا مسئلہ یہ ہے کہ جنگیں جن مسلمانوں کے ساتھ ہو رہی ہیں وہاں بھی اسلام کا نظام نہیں ہے، تو اس صورت میں یہ چیز دوبارہ بھی آ سکتی ہے۔ پھر اسلام نے آپ دیکھیے کہ ایسے لوگوں کو حقوق دیے۔ آپ کو برصغیر پاک و ہند کی ہسٹری میں ایک نام یاد ہوگا، خاندان غلامہ۔ غلاموں کو حکومت تک دی گئی، غلاموں کو دنیاوی ترقی میں بہت آگے پیش کیا گیا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے خود حضرت زید کا نکاح اپنی پھپھی زاد بہن جو قریشیہ نسل سے تھی، خوبصورت تھی، دولت مند تھی، ان سے کیا۔ یہ سارے کیا میئرز تھے اس چیز کے کہ ان کا کمپلیکس دور کیا جائے۔ پوری ترقی ہوئی، انہوں نے کام بھی کیا، ریسرچ میں بھی آئے۔ اس کے برعکس آپ دیکھیے کہ آج کے دور میں جو لوگ نعرے لگاتے ہیں، ایکویلٹی کی باتیں کرتے ہیں، ذرا ان جگہ جا کے دیکھیے کہ وہ جگہیں، وہ اپارٹمنٹ کمپلیکسز جہاں بلیک پیپل آ جاتے ہیں، ان کی مارکیٹ ویلیو گر جاتی ہے۔ ایک ایسا بھی دور گزر گیا 1865 میں، امریکہ میں قانوناً یعنی بائی لاء انہوں نے غلامی کو ختم کرنے کی کوشش کی کہ آج کے بعد سلیوری نہیں ہوگی، لیکن ذہنوں سے آج تک دور نہیں ہوئی۔ آج بھی نیگروز اور وائٹ کا فرق محسوس کیا جاتا ہے۔ ریسٹورانٹس میں بیٹھنے کی جگہ الگ ہوتی ہے، بسوں میں جگہ الگ ہے، وائٹ جو ہے وہ آگے بیٹھے گا، بلیک جو ہے وہ پیچھے بیٹھے گا۔ آپ پڑھ کے تو دیکھیے کہ اس پہ تو پورا ایک دن منایا جاتا ہے وہاں، کہ جب سارے غلام دوسری طرف چلے گئے تھے۔ تو یہ باتوں کو ہم جتنا آگے لے جائیں گے اتنی ہی بات کھلتی جائے گی، لیکن ہمارے لیے یہاں بس اپنے دل کو اس بات پہ راضی کرنا ہے کہ اللہ نے پیدا کیا، یہ اللہ کا حکم تھا۔ اور اب کے ملازمین، جو گھر کی ملازمات ہیں یا جو گھر کے ڈرائیورز اور شوفرز اور کوکس اور دوسرے ہیں، یہ غلام اور لونڈیاں نہیں ہیں۔ ایک بہت بڑی غلطی دینے کی کوشش کی گئی، مغالطہ پیش کیا گیا کہ اچھا یہ بات ہے تو بس پھر آج ہمارے گھر کی جو عورتیں ہیں وہ بھی ایسی ہیں۔ اور بعض نفس کے حریصوں نے ایسی عورتوں اور بچیوں کو تکلیف دینا شروع کر دی جو ان کے گھروں میں کام کرتی ہیں۔ تو قیامت تک کے لیے یہ بات اب پکی ہو گئی کہ جو عورتیں ایسی بیچاری غربت کے مارے اپنے بچوں کا پیٹ پالنے یا اپنے گھر والوں کی خدمت کی نیت سے ہمارے گھروں میں بھیج دی جاتی ہیں، تو ان کی عزت اور ان کی عصمت کی حفاظت کرنے کی ضرورت ہے۔ اور اس میں پھر وہی بات کہ جن گھروں میں بچے رہتے ہیں، جوان بیٹے ہیں یا شوہر ابھی جوان ہے یا ابھی دین سے ان کا تعلق نہیں، ایسی خواتین کو ضرور ہی اس چیز پہ کیئرفل رہنا چاہیے کہ گھر میں کوئی غیر محرم اگر عورت ہے، ملازمہ کی صورت میں ہے، کچھ بھی ہے، تو ان اٹینڈڈ نہ چھوڑے۔ ہمارے ادھر تو چونکہ جو ویسٹ میں رہتے ہیں وہاں تو الحمدللہ یہ مسئلہ ہوتا ہی نہیں۔ اگر کچھ خواتین خدمت کے لیے بلائی بھی جاتی ہیں، چند گھنٹے آئیں اور چلی گئیں، لیکن ہمارے اپنے ملکوں میں اس وقت یہ بہت بڑا مسئلہ بنتا جا رہا ہے۔ ایک ایک گھر میں چار چار ملازمائیں ہیں، بعض دفعہ گاؤں کے گاؤں بچیوں کے بھیجے جاتے ہیں۔ جب میں گئی ایک ریسنٹلی تو میں نے تو اتنی چیزیں دیکھی کہ بعض ماں باپ ایک سال کے لیے اپنی بچی کو کمٹ کروا دیتے ہیں، دیہاتوں میں ہوتے ہیں، بس کسی ایک کو کہہ دیا کہ ایک سال کے لیے یہ بچی تمہاری ہوئی۔ اب وہ اس سے اس کے بدلے میں کچھ پیسہ دیتا ہے، اس کے بعد وہ بچی کہاں رہتی ہے، کس کے گھر میں جاتی ہے، اصل ماں باپ کو نہیں پتہ ہوتا۔ اور یہ جو بیچ کے بروکرز کہہ لیں یا اس طرح کی خدمت پرووائڈ کرنے والے لوگ ہوتے ہیں، وہ ان کے پتے ان کے ماں باپ کو نہیں دیتے کہ کہیں یہ آ کے کسی وقت بچیوں کو نہ لے لیں، کیونکہ یہ پہلے پے کر چکے ہوتے ہیں۔ اب یہ بچیاں معصوم، بعض 8-8 سال کی، 9-9 سال کی، 7-7 سال کی بچیاں میں نے خود دیکھی ہیں، رونا آ جاتا ہے جب وہ بیچاری چھوٹے چھوٹے ہاتھوں سے کام کر رہی ہیں، کوئی بچوں کو دیکھ رہی ہے، کوئی کچھ کر رہی ہے۔ کچھ بھی کریں لیکن یاد رکھیں یہ آپ کی امانت ہے۔ جیسے آپ کی بچی کی عزت ہے نا، ویسے گھروں میں کام کرنے آنے والی بچیوں کی عزت ہے۔ جن کے لڑکے جوان ہیں یا جن گھروں میں بہت زیادہ ہر وقت ناچ گانا ہے، وہاں تو بہت خرابی پیدا ہو رہی ہے۔ تو اللہ تعالیٰ سے دعا ہے کہ ان ساری چیزوں کو ہم اس طریقے سے دیکھ سکیں جس طریقے سے اسلام نے ہمیں کرنے کا حکم دیا ہے۔